نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. ہر طرح کی تعریف اللہ وحدہ لا شریک کے لیے ہے جس نے ہم سب کو مسلمان بنایا اور ابراہیم علیہ السلام کی نسل سے پیدا کیا. ہمیشہ ہی آلموسٹ, کبھی کبھی نہیں لیکن آلموسٹ, جب بھی کوئی ٹاک ہوتی ہے تو اس سے پہلے دل چاہتا ہے کہ ہم درود شریف پڑھیں. ایک عجیب سا سکون ملتا ہے. لیکن آج جب میں درود شریف کے الفاظ ادا کر رہی تھی تو میرا سب سے زیادہ فوکس تھا کما بارکت علی ابراہیم, کما صلیت علی ابراہیم, اور کما بارکت علی آل ابراہیم, اور کما صلیت علی آل ابراہیم. یعنی آج کے موضوع کی مناسبت سے ابراہیم علیہ السلام ہمارے فوکسڈ ہیں. جب بھی ذلحج کا مہینہ آتا ہے ہم سب شعوری اور غیر شعوری طور پر قربانیوں کے بارے میں سوچتے ہیں. جب تک ہم خود چھوٹے تھے, آپ سب کو بھی اپنے بچپن کی بات یاد ہوگی, قربانی کی عید کا مطلب کیا تھا؟ بکرے ذبح کرنا, بہت سا گوشت کچا دیکھنا. اتنا گوشت ہم نے کبھی دیکھا نہیں ہوتا تھا جو قربانیوں پہ دیکھتے تھے. پھر خون بہتا دیکھتے تھے, پھر اس کے بعد ہم دیکھتے تھے کہ گلیوں میں بھی خون ہے اور گندگی ہے. پھر بہت سارے غریب لوگ جو ہوتے ہیں وہ آتے تھے اور لوگوں ہمارے سامنے اس طرح کی باتیں پیش کرتے تھے کہ جس کو دیکھ کر لگتا تھا کہ واقعی یہ بہت بھوکے ہیں. لیکن وقت کے ساتھ ساتھ بہت ساری چیزیں بدل گئیں. وقت کے ساتھ ساتھ ہمارے بچوں کے ذہنوں میں تو شاید یہ تصور بھی نہیں آئے گا کہ یہ بھی کوئی چیز ہے جو قربان کی جاتی ہے, کیونکہ ہم سب اگر باہر کے ملکوں میں رہنے والے قربانی کرتے بھی ہیں تو ہم کیا کرتے ہیں؟ ہم اس وقت اپنے آپ کو پیش کر دیتے ہیں پیسوں کی صورت میں, پاکستان بھیج دو, کسی غریب ملک میں بھیج دو. لیکن ہم اپنے اوپر اپنے بچوں کو بہت کم دکھاتے ہیں. بلکہ مجھے حیرت ہوئی کسی کے منہ سے سن کے کہ یہاں تو اجازت ہی نہیں ہے قربانی کرنے کی. تو میں نے دل میں سوچا کہ ہاؤ از اٹ پاسبل, یہ ممکن کیسے ہو سکتا ہے کہ کسی کو اجازت نہ ہو؟ گوشت تو سب کھاتے ہیں, سلاٹر ہاؤس تو ادھر بھی ہوں گے نا, لیکن یہ ایک الگ بحث ہے کہ ادھر اجازت ہے کہ نہیں. لیکن یہ بات تو پھر ڈن ہے نا کہ ہم مسلمانوں نے کر اس کی ضرورت نہیں محسوس کی اور ہم نے یہ چیز نہیں رکھی, تو ہو سکتا ہے انہوں نے بھی ہمیں اس موقع پہ اجازت دی ہو. ورنہ بہت سارے کاموں کی الحمدللہ مسلمانوں کو یہاں اجازت مل چکی ہے. تو کیا قربانی کے جانور کو ذبح ہوتا دیکھنا اور اپنے سامنے اس کو ذبح کرنا اور اس کا وہ گوشت کھانا ہمیں کچھ دیتا ہے؟ بالکل دیتا ہے, وہ ہمیں اللہ کا قرب دیتا ہے. لفظ قربانی اگر آپ دیکھیں نا تو اس کے اندر قرب چھپا ہوا ہے, اور قرب کا لفظ اردو میں بولتے ہیں ہم سب. مجھے آپ کی قربت چاہیے, میں آپ پہ قربان جاؤں, قریب, قریبی, قرابت داری, ہاں یہ سب لفظ اردو میں ہم بولتے ہیں. قربانی کیا ہے؟ جس کے ذریعے سے اللہ کا قرب حاصل ہو جائے. اللہ سبحانہ وتعالیٰ سورہ حج میں فرماتے ہیں کہ لن ینال اللہ لحومہا ولا دماؤہا, نہ تو اللہ کو تمہارا خون پہنچتا ہے نہ گوشت پہنچتا. خون پانی میں مٹی میں بہ جاتا ہے اور گوشت جانور کھا جا سوری گوشت ہم خود کھا لیتے ہیں یا غریبوں کو دے دیتے ہیں. اللہ کو کیا ملتا ہے؟ وَلَاكِ يَنَالُهُ التَّقْوَى مِنْكُمْ, اس کو تم سے جو چیز ملتی ہے وہ تقویٰ ملتی ہے. تو گویا کہ پہلی چیز ہے کہ قربانی کے گوشت میں سے اللہ کے حصے میں کیا آتا ہے؟ ہمارا تقویٰ آتا ہے. آج تک بچپن سے ایک دو چیزیں سنتے آ رہے ہیں اور وہ کیا جی کہ ایک حصہ اپنا تو ایک دوسرے کا اور تین حصے کرتے ہیں. بچپن سے یہ باتیں سنی ہوئی ہے نا, ایک ایسا غریبوں حصہ غریبوں کو دے دیں گے اور کچھ حصے ہم خود کھا لیں گے اور اس طرح سے. لیکن آپ غور کریں تو اللہ سبحانہ تعالیٰ کو اس قربانی کے ذریعے ہم سے کیا مطلوب ہے؟ وہ ہے کہ ہم اللہ کا قرب پانے کے لیے کیا کیا قربان کر سکتے ہیں. اگر آپ قرآن پاک میں ترتیب کے ساتھ دیکھیں تو 96 ٹائم لفظ قرب آیا ہے, کاف رابع, اس کی مختلف شکلیں ہیں. ठीक है, लेकिन अगर हम उसमें से अपने इस मौजूद जिसको हकीकत में हम सब कुर्बानी कहते हैं तो उसकी सेंस में देखें तो सूरत मायदा में ये तस्करा पहली दफा आता है। हाबील और काबील का वाकया आप में से बहुत सारे साथियों को जुबानी भी याद होगा, कुरान की तफसीर की क्लासेस में भी सुनते हैं और वैसे भी अमूमन दरसों में भी ये चीजें आ जाती हैं जिसमें आते हैं। आप देखिए कि उसमें उन्होंने एक कुर्बानी की थी और उस कुर्बानी की कबूलियत की जो शर्त अल्लाह सुभान व तआला ने बयान कर दी वो क्या थी कि इन्नमा यतकब्बलुल्लाहु मिनल मुत्तकीन। दो भाई थे, किसी बात पे झगड़ा हो गया, उसने कहा मेरा हक है, वो कहता मेरा हक है, कहा अच्छा हक जितलाना है तो कुर्बानी करते हैं, जिसकी कुर्बानी कबूल हो गई वो हक पे होगा। और उस दौर का रिवाज क्या था कि कुर्बानी को खाने के लिए जमीन से आग यानी आसमान से एक आग उतरती थी और जिसकी कुर्बानी कबूल हो जाती थी वो आग ऊपर उसको ले जला जाती थी उसको, और जिसकी बेचारे की कबूल नहीं होती थी उसकी गलती सड़ती रहती थी। तो जब उसकी चीज़ों को गलता सड़ता लोग देखते होंगे तो उस पर लान तान करते होंगे कि अच्छा जी देखो जी इन्होंने बड़ी कुर्बानियाँ की थी लिहाजा इनकी कुर्बानी कबूल ही नहीं हुई। ये एक कहानी थी उस दौर की। अब अल्लाह सुब्हान तआला कहते हैं वत्लु अलैहिम नबअ बनी आदम बिल हक, और बयान कीजिए इनके सामने आदम के दो बेटों का किस्सा। कौन बयान करे? नबी सल्लम करें। किसको सुनाए? मक्का वालों को सुनाए। और आज मैं और आप क़यामत तक रहने वाले लोग कुरान में से ये कहानी पढ़ते हैं। क्या हुआ था? इस तर्रबा कुर्बानन, जब दोनों ने कुर्बानी की, फतुकुब्बिला मिन अहदिहिमा, उनमें से एक की तो कबूल हो गई, वलम युतकब्बलु मिनल आखर, दूसरे की कबूल ना हुई। अब क्या करना चाहिए था उसको जिसकी कबूल ना हुई? ये सोचता कि भाई इसकी क्यों कबूल हुई है, मैं ये देखूं। यहां से एक नुक्ता नोट करेंगे हम कि जब हमारे पास कोई नेमत नहीं होती और दूसरे के पास होती है तो क्या सोचना चाहिए कि आखिर इसमें क्या खूबी है कि इसको ये नेमत मिल गई और मेरे पास क्या खूबी नहीं है कि मुझे नहीं मिली। लेकिन शैतान हसद बंदे के दिल में डालता है। ये पहला कत्ल जो इंसानियत के नाम पर इस जमीन पे हुआ उसकी वजह हसद थी। और हसद क्या है? ये नहीं है कि किसी के पास जो चीज़ है वो आपको मिल जाए, नहीं नहीं नहीं, हसद ये कि मुझे मिले ना मिले इसके पास से चली जाए, जिसको हमारे यहाँ उर्दू या पंजाबी में कहते हैं राह जाते का बैर। भैया कि मेरे पास ये चीज़ नहीं रहेगी तो आपको क्या मिलेगा? वो कहते हैं मुझे खुशी मिलेगी, मेरे पास नहीं है तो किसी के पास भी ना हो। शैतान ने इसके लिए क्या किया आसान? काल अल अक्तुलन्नक, काबील कहने लगा कि मैं तो तुझे कत्ल ही कर दूंगा। क्यों? इस हसद में और इस गुस्से में कि मेरी कुर्बानी कबूल क्यों नहीं हुई और तेरी क्यों हो गई। कितना भोंडा और कितना गलत हाल उसने ढूंढा। अल्लाह ताला कहते हैं इसको इतनी भी बात समझ नहीं आई कि काल इन्नमा यतकब्बलुल्लाहु मिनल मुत्तकीन। हाबील जो छोटा भी था, हम्बल था, आजिज मिजाज था, खुदा तर्स था, वो कहने लगा कि मेरे भाई मेरे से हसद क्यों करते हो, मेरे से गुस्सा करने की क्या ज़रूरत है, तुम ये देखो कि अल्लाह कबूल किसकी करता है। वो कबूल करता है उसकी कि जो अल्लाह के लिए कुर्बान करे पहले खुद को। इस जुमले पे ज़रा गौर कीजिएगा कि बेशक अल्लाह कबूल करता है मुत्तकियों की कुर्बानियाँ। जरा इस जुमले को उर्दू में लिखते हैं, अल्लाह तकवा वालों की कुर्बानी कबूल करता है। तकवा वाले कौन होते हैं? जो अल्लाह से डरें और जो अल्लाह के साथ अच्छी उम्मीदें रखें। और तकवा वाले वो होते हैं जो खुद को बदलना चाहते हैं। तकवा वाले कौन होते हैं? जो हिदायत के मुतलाशी होते हैं। तकवा क्या है? कि जो बेमकसद और बेकार जिंदगी बसर करने से थक चुके हैं। तकवा के इतने मुख्तलिफ रंग हैं, जैसे वो गिरगिट के सात रंग मारूफ है ना हमारे यहाँ, जो कैमोफ्लेज जानवर एक होते हैं, सब्ज के पास ले जाएं तो सब्ज हो जाएगा, पीले के पास ले जाएं तो पीला हो जाएगा, नीले के पास नीला हो जाएगा। तकवा असल में अल्लाह की बात मानने का वो राज है कि जिस राज को इंसान अगर सह जाए, संभल जाए, तो उसकी पूरी जिंदगी खैर वाली होगी। तो गोया कि क्या पता चला कि कुर्बानियां करने से पहले तकवा लाना पड़ेगा। और तकवा क्या होता है? हिफ्ज़ुन नफ्सिन अम्मायोसन, अपने नफ्स को हर उस चीज से बचाना, उसकी हिफाजत करना जो उस जगह को, उस जिस्म के हिस्से को गुनाहगार कर दे। مثلاً آنکھوں کا تقویٰ کیا ہوگا؟ کہ آنکھوں کو ایسی چیزوں سے دور کر دیا جائے جو آنکھوں کو گناہگار کر دیں۔ کانوں کا تقویٰ کیا ہے؟ کانوں کو ہر اس چیز سے دور کر دیجئے جو کانوں کو گناہگار کر دے۔ اور اسی طرح آپ دیکھ سکتے ہیں کہ جسم کے ہر حصے کا الگ تقویٰ ہوگا۔ اب آپ اور میں ذرا لکھیں، ہم نے عید قربانی کی تیاریاں کی، ہم نے عید کی قربانی کی تیاری کی، کیا تقویٰ بھی رکھا؟ کہیں ایسا تو نہیں کہ قیامت کے دن میری وہ قربانی جو میں نے آج بڑے شوق سے خریدی، بہت بھاری قیمت پہ خریدی، صرف اس لیے قبول نہ کرتی گئی ہو کہ چونکہ اس کے دل میں تقویٰ نہیں تھا، اس کی آنکھیں گندی چیزیں دیکھنے سے نہیں رکتی تھیں اور اس کے کان نہیں سنتے تھے، رکتے نہیں تھے غلط چیزوں سے۔ آپ دیکھیے کہ سب سے بڑی چیز جو ہم اللہ کے سامنے پیش کر سکتے ہیں نا، وہ خود کو کر سکتے ہیں۔ اور وہ کیسے ہوتا ہے؟ آئیے اب تھوڑا سا آدم کے بیٹوں کی قربانیوں کے بعد حضرت ابراہیم علیہ السلام کی قربانیوں کی بات کرتے ہیں۔ اگر آپ چاہیں تو اسکرین پہ ان کے لیے سورہ صافات کی آیتیں کھول دیں اردو ترجمے کے ساتھ، ویسے تو آپ میرے ساتھ ساتھ بھی سنیں گے تو انشاءاللہ فوکسڈ ہوں گے، لیکن اگر آپ دیکھیں تو سورہ صافات کی آیات میں اس طرح سے اللہ سبحانہ تعالیٰ نے حضرت ابراہیم اور اسماعیل کی اس کیفیت کا ذکر کیا ہے کہ جو ہمیں قربانیوں کے ذریعے سے اللہ کو دکھانی ہے۔ مجھے ایسے لگتا ہے، سچ بتاؤں، مائنڈ نہ کریں، ہم سب چونکہ باہر کے ملک میں رہتے ہیں اس لیے آپ کے، اگر میں آپ کو کچھ کہوں گی تو میں خود بھی اس میں ہی آؤں گی۔ مجھے ایسے لگتا ہے کہ ہم باہر کے ملکوں میں رہنے والے ہیں، ہمارے اندر سے جو ریچولز کی اصل روح ہے نا، وہ زیادہ ہی نکل جاتی ہے۔ مثلا آپ دیکھیے کہ نماز پڑھتے ہیں نا ہم سب، پاکستان میں ہوں، سعودیہ میں ہوں، دبئی میں ہوں، نمازوں کے وقت میں لوگوں کو مسجدوں کی طرف جاتا دیکھنا، بھاگتے دیکھنا، ایک شور ہے، اتنے لوگ نکل رہے ہیں، اسے ایک روح آتی ہے نا کہ نماز کا مقصد کیا ہے۔ ہم یہاں بےچارے جب دل کرتا پڑھ لیتے ہیں، گھر آ کے پڑھ لی، رات کو پڑھ لی، دن کو پڑھ لی، عورتیں مسجد میں جا نہیں سکتی، جمعے کو مٹ جاتے ہیں، عورتیں دیکھتی نہیں، بچے نہیں دیکھتے، نماز بس ایسی رہ گئی کہ اٹس مائی جاب۔ ایسے نہیں لگتا ہمیں کہ نماز میرا فرض ہے، بس یہ نہیں لگتا کہ اس کے اندر کوئی روح بھی ہوگی۔ جیسے کوئی ایک مادہ چیزیں پڑی ہیں ہمارے گھروں میں، ڈیکوریشن ہے، کوئی واس پڑا ہوا ہے، کوئی ہمارے اسکرین اس بڑے سے کوئی سینریز لگی ہیں، اس طرح سے لگتا ہے بس دن میں 5 دفعہ جاتے ہیں نماز پڑھ کے آ جاتے ہیں۔ چلے ان سب کو چھوڑے، قربانی کی بات کریں۔ آپ کے بچے ماشاء اللہ آپ کے ساتھ ہیں ادھر کچھ اس وقت بھی، بعد میں آپ خود بھی ان سے پوچھیں کہ ہمارے بچے اس ملکوں میں رہتے ہوئے جہاں نان مسلم دور دور ہوتا ہے، کرسمس اور اسی طرح سے ویلنٹائن اور اسی طرح سے امریکہ کی رسمیں یاد ہیں مجھے، جیسے آپ دیکھیے کہ ہیلووین ہوتا ہے ایک وہاں، اور اسی طرح سے کچھ اور رسمیں، ان کا ذکر کریں تو بچوں کو زیادہ انفارمیشن ہے یا عید قربانی کی؟ پوچھوں کچھ بچوں سے، اب وہ بھی سن رہے ہیں میری بات۔ جی بچو ادھر آپ میں سے کوئی کھڑا ہو، جی آپ بتائیے بیٹا عید قربان کیا ہوتی ہے؟ شاباش، ایسی تھوڑی سی باتیں کرتے ہیں، ٹھیک ہے، آپ کیا جانتی ہیں؟ جی آپ بتائیے کہ ابھی تھوڑے دن میں کیا ہونے والا ہے آپ؟ عید ہوگی، عید پہ کیا کرتے ہیں؟ شاباش، نہیں بتا۔ آپ سب نے کب آخری دفعہ اپنے بچوں کے ساتھ بکرا قربان کیا یا کوئی دمبا کی قربانی؟ کسی نے نہیں کیا نا، کتنے سال سے آپ ادھر ہیں؟ یقین کریں اتنی بڑی دولت سے آپ نے اپنے بچوں کو محروم کیا ہے کہ وہ دولت ہاتھ ہی نہیں آتی۔ آئیے ذرا تصور کی آنکھوں سے حضرت ابراہیم اور اسماعیل کو دیکھتے ہیں۔ سورہ صافات کی آیات ہے آیت نمبر 83 سے آنورڈ۔ اللہ تعالیٰ فرماتے ہیں وَإِنَّ مِن شِيَتِهِ إِبْرَاهِيمَ وَإِنَّ مِن شِيَتِهِ لِإِبْرَاهِيمَ، بے شک وہ تو ابراہیم کے خانوادے میں سے تھا۔ یعنی ایک بہت خوبصورت فیملی، ایک بہت پیارے خاندان کا تذکرہ اللہ تعالیٰ کراتے ہیں کہ ابراہیم کا ذکر ہے۔ کون تھے وہ؟ اس جا ربہ بقلب سلیم، جب وہ آ گئے اپنے رب کے سامنے قلب سلیم کے ساتھ۔ یہ ہے پہلی چیز، ابراہیم علیہ السلام کی بیٹے کو قربان کرنے کی بات پیش کرنے سے پہلے اللہ تعالیٰ کہتے ہیں کہ ابراہیم کا اپنا دل سلامت تھا۔ کس سے سلامت؟ آپ ذرا امیجن تو کیجئے، سلامت لفظ جو ہے نا سلیم، سین لام میم ہے، اگر آپ اس کو عربی میں دیکھیں تو آپ حیران رہ جائیں۔ ہمارے دن میں سلیم لفظ سے کیا مطلب آتا ہے؟ سلامت کے مطلب بہت ٹھیک تھا، ٹوٹا ہوا نہیں تھا۔ حالانکہ آپ کہتے ہیں کہ ڈکشنری میں سلیم اس لفظ کو کہتے ہیں उस इंसान को कहते हैं जिसे सांप ने डसा हो। अब आप इमेजिन करें, जब किसी को कोई सांप डसता है तो वो क्या करता है? तड़पता है ना। तो बिकल बिन सलीम तड़पने वाला दिल था, बेहिस नहीं था। दुनिया की मोहब्बत इंसान को बेहिस कर देती है। मादा में रहकर इंसान मादा ही बन जाता है, मट्टी को पूछता है। चाहे मट्टी का नाम आप सिरामिक्स रख दें, पायरेक्स रख दें, गोल्ड रख दें, है तो मट्टी है, डायमंड भी तो मट्टी है। मटीरियलिस्टिक अप्रोच बंदे के दिल से जज्बात को खत्म कर देती है। इब्राहिम का दिल धड़कने वाला था, जिंदा दिल था। जब किसी को सांप डसता है तो ऐसे हिलता जुलता है ना। इब्राहिम को इस बात की बहुत तड़प थी कि मेरे इर्द गिर्द शिरकियों फैला हुआ है। और इस कल्बे सलीम का इजहार कैसे किया? इस काल अली अभी ही व कौमी ही माजा ताबुदुन, जब अपने बाप और अपनी कौम से कहा ये तुम किनको पूछते हो। देखिए, आप और मैं अपने दिलों को टटोलें, अपने बाईं तरफ हाथ रख के चेक करें हार्ट बीट आ भी रही है कि नहीं, क्योंकि एक मोमिन और एक मुस्लिम का दिल दूसरों को बुराइयों में देखकर, शर्क की गंदगियों में, माली मुआशी परेशानियों में और चीजों में देखकर कभी मुतमईन नहीं रह सकता कि डोंट टॉक अबाउट दैट। आप घर से इधर तक पहुंचे, अल्लाह ना करे रास्ते में कोई एक्सीडेंट हो रहा होता, रास्ते में कोई आप बहुत किसी के घर में आग लगी हुई देखते, क्या आप वहीं से ऐसे गुजर आते? आप हर मुमकिन कोशिश करते पुलिस को फोन करने की, उनको बचाने की, क्योंकि हम किसी को देख नहीं सकते तकलीफ में। तो जब हम अपने इर्द गिर्द लोगों को खुदा फरामोश जिंदगी बसर करते देखें तो लिए दे रहे, इसका मतलब कि कल्बे सलीम नहीं है। दिले मुर्दा दिल नहीं, इसे जिंदा कर दोबारा, कि यही है उम्मतों के मर्दे कोहन का चारा। अलामा इकबाल कहते हैं कि मुर्दा दिल जो होता है ना वो दिल नहीं होता, इसे जिंदा करो। और मुर्दा दिल से मेरा डेड हार्ट नहीं है, जो डॉक्टर भी कहते हैं कि अब ये फौत हो गए और इनकी रूह कब्ज कर दी गई। मुर्दा दिली क्या है कि ना किसी के दुख पे दुख, ना किसी की खुशी पे खुशी, अपने हाल में मगन, अपनी जिंदगी में मगन। और ये बात बड़ी अंदर से जाके सोचने की है कि आज हम मुसलमान अपने जाती दुख, जाती गम, जाती जज्बे, इनमें इतना खो गए कि बाद जब हमें अपने भाई बहनों के गमों की भी फिक्र नहीं। हम कहते हैं हम अपने देखें कि इनके देखें, है कि नहीं? अल्लाह ताला कहते हैं मोमिन कौन होता है, नबी सल्लम से कहलवाया कि मोमिन कौन है जो खैर ख्वाह होता है। अद्दीन नसीहा, दीन खैर ख्वाही का नाम है। तड़प, ये भूखा क्यों है, ये प्यासा क्यों है? और ये भूख प्यास तो बाहर की है ना, ये तो बहुत सारों को दिखती है। ये इल्म से भूखा क्यों है, ये नमाज क्यों नहीं पढ़ता? आप कभी भी खुश नहीं रह सकते इस दुनिया में अगर आपको मोमिन बन के रहना है। बस आप इसको अपने ऊपर लेके सोचे। एक वक्त है कि आपको खुद भी शऊर नहीं था, पढ़ी पढ़ी नमाज नहीं पढ़ी, नहीं पढ़ी, बैठे तो गीबतें भी कर ली, फिर फारिग बैठे तो 10 तस्बीहां भी पढ़ ली, कोई सारी सहेलियां जमा आई तो 2-3 कुरान भी इकट्ठे पूरे कर लिए इस फरस फरा करके, और कभी रबी अव्वल में गए तो कई दफा हजारों दफा दुरूद भी पढ़ लिया। लेकिन शादियों में तर तर बोलते हैं, गालियां भी, बातें भी, चिगलियां भी, और जो दिल चाहता है बोलते हैं। हम जाके रमजान में उम्रा भी करना पसंद करते हैं और फिर इन आंखों को हम गंदे और फुखर सीन भी दिखाते हैं स्क्रीनों से। आपको खुद भी नहीं पता चलता कि मैं क्या हूं, लेकिन फिर एक वक्त आता है आपको समझ आती कि ठीक नहीं कर रही। बस आप देखिए कि इस वक्त अगर आपसे कोई कहे कि यहाँ ये रूम कैसा है, तो आप कहेंगे बहुत साफ सुथरा, क्लीन है एवरीथिंग। टेबल पे आप हाथ फेरेंगे, आप कहेंगे कोई मट्टी नहीं है, अल्हम्दुलिल्लाह। लेकिन आप इधर एक माइक्रोस्कोप ले आए और उस माइक्रोस्कोप को इन टेबल्स पे रखे तो हो सकता है कि इतने दौड़ते हुए जरासीम दिखें जो आपकी मेरी आंख को नहीं दिखे। फर्क होता है, एक मेरी आंख है, एक कैमरे की आंख है, फर्क होगी ना। इसी तरह याद रखिए, जब हम खुद दीन से दूर होते हैं ना तो हमें अपने भी गुनाह नहीं दिखते। ज्यादा से ज्यादा हम क्या कहते हैं, अरे क्या है, सब तो करते हैं, जहां सब जाएंगे हम भी चले जाएंगे। जो ही आपकी जिंदगी में शऊर आता है तो सबसे पहले तो आपको अपना अपने धब्बे दिखते हैं, हाय मैं इतनी गंदी हूं। कभी आप लोगों को हाथ धोते देखा करें, पहले एक साबुन पड़ा होता है, फिर उधर सोप पड़ा हुआ है साथ उसके लिक्विड, फिर साथ वो लिखा होता है वो एंटी फुला, जरासीम बैक्टीरिया मारो, फिर ये करो, फिर टॉवल को यूज ना करो, ये स्पेशल टॉवल है क्योंकि आपके हाथों को जरासीम ना लग जाए। आज है ना साइंस के ये तोहफे, तो हमें गुनाहों के जरासीम कब दिखते। हदीस में आता है कि झूठ जब बंदा बोलता है तो उसके मुंह की बू से फरिश्ता रहमत का 1 मील दूर चला जाता है। इमेजिन करें जरा, आप किसी कमरे में जाएं और एकदम आपको वहां से बैड स्मेल आए, तो आप फौरन ना चाहते हुए भी बाहर नहीं चली जाएंगी, क्योंकि अंदर बू आती है। इसी तरह से एक नेक सीरत बंदा, खुश मिजाज बंदा, उसका दिल ही नहीं लगता गुनाह की चीज में। झूठ जहां बोले जाएंगे उसको तो हर तरफ बू आ रही होगी फरिश्ते की तरह के, भाई ये क्या गंदगी हो रही है। लोग हंस रहे होंगे, किसी का मजाक उड़ा रहे होंगे, उसको जहन्नुम की आग दिखेगी। कि अल्लाह ताला ने कहा कि भाई लुल्ली कुल्ली हु मजा तिल्लू मजा, बिल्कुल सोच बदल जाती है। अल्लाह अल्लाह करके आप खुद को ठीक करते हैं, साफ हुए, अपने जरासीम दूर किए, रोए धोए, आंसुओं से तड़पे तड़पे हो गया। जिस दिन आपका अंदर बाहर साफ सुथरा हो गया, जुबान पाक, आंखें पाक, कान पाक, फौरन आपको अपने साथ बैठा हुआ अपना शौहर देखेगा, आपकी नजरें उस पर लग जाएंगी। अब आपका तज़किया हुआ, आपकी तरबियत हुई, आपको खुश होना चाहिए। नहीं, आप तो खुश है, अब आपको शौहर के अंदर वो बातें दिख रही हैं जो पहले नहीं दिखती थी, पहले और तरह की दिखती थी, अब दूसरी दिखेंगी। आप उससे दुख सुख शुक कर कर आकर थोड़ी सी कोई 2-4 साल की स्ट्रगल के साथ उनको भी जरा अपने साथ जोड़ा, तो आपकी नजर अपने 4 बच्चों पे पड़ जाएगी। ये क्या, आप अब उनके मुंह धुलाने लगेंगे, उनकी जुबानें साफ करेंगे, उनके कान साफ करेंगे, उनकी आंखों के ऊपर कोई हाथ रखेंगे, अल्लाह अल्लाह करके आपका घर होम स्वीट होम में बदला, तो आपको अपनी बहने भाई आप कब्र तक जाने तक अपने आप को इन चीजों से अलग नहीं करेंगे। ये है बिकल बिन सलीम, तड़पता दिल, धड़कता हुआ दिल। अल्लाह उसको भी खैर मिले, अल्लाह उसको भी खैर मिले। हाय मेरी बहन, हाय मेरा भाई, हाय मेरा बाप। और जब आपको दूसरों की फिक्र नहीं लगती, एक जुमला लिख ले, दूसरों की हिदायत की फिक्र ना लगना इस बात की दलील है कि अभी अपनी हिदायत ही पूरी नहीं है। जब आपकी अपनी हिदायत पूरी हो जाएगी ना, उसके बाद आपको दूसरों की फिक्र जरूर लगेगी। अब आप कहते हैं हम तो बड़े कूल काम लाइफ गुजार रहे थे, इसका मतलब कि अभी अपनी हिदायत में कमी है। फिर खुद वो रास्ते हम ढूंढें जो हमें जन्नत पर ले जाएं, और वक्त बहुत कम है, जिंदगियां तो गुजार दी। हर साल ईद उल अदहा का मौका हमें इब्राहिम की कुर्बानियां याद करवाता है। पहली कुर्बानी देखिए, कौम और बिरादरी से टक्कर लेना, बाप के सामने जुबान खोलना। बचपन में अमूमन बच्चे को क्या प्यारा होता है, मां और बाप। इब्राहिम की पहली कुर्बानी देख लीजिए, मां और बाप के गलत रवैयों के ऊपर खामोश नहीं रह सके, क्योंकि उनको पता था अगर मैं खामोश रहा तो मेरा बाप आग में जाएगा। और याद रखिए एक बात छोटी सी, बहुत ही हमारे कल्चर से मैच करती हुई है। बस सब हम इसलिए अपने प्यारों को किसी बात पर नहीं टोकते कि बदमजगी होगी, हमारे सामने हमारे भाई बहन उनके बच्चे खुशी गम दुख सुख में और अपनी तिजारतों में और अपनी जिंदगियों में गलत काम कर रहे होते हैं, तो हम क्यों नहीं उनसे बात करते या उन तक दीन का पैगाम पहुंचाते कि ऐसे ही बुरे बनेंगे। आज जिन रिश्तेदारों की नाराजगी के डर से हम उनके सामने गलत और सही का फर्क नहीं रखते, इसकी सजा में कल हमें उनको जहन्नुम में जलता देखना पड़ेगा। ये छोटी सजा कि आप आज किसी को ना रोके, मतलब आपको पता है कि एक शख्स बीमार है, उसको कैंसर है, और आपके पास दवा थी, आप दे सकती थी, लेकिन आपने नहीं दी, तो कल जब उसका कैंसर बिगड़ चुके आखिरी मराहल पे पहुंचेगा तो उसकी तकलीफ और उसके दर्द को तो फिर आप महसूस करेंगी ना, तो ये सजा होती है। आज दुनिया में अगर थोड़ा बहुत घरों का माहौल बिगड़ भी जाए तो इट्स ओके, जब भी रेनोवेशन करते हैं ना तो थोड़ी बहुत चेंजेस तो आती है। कभी घर में रहते हुए अपने घर को सही कराया हो तो आपको अंदाजा होगा, हर चीज पे मट्टी झाड़ती है, हर चीज पे गर्द गर्द कहते हैं, कोई बात नहीं सब्र करो, एक कमरे में बैठ जाओ, कुछ दिन बाद ये घर खुला हो जाएगा, कुछ दिन के बाद ये घर अच्छा हो जाएगा, करते हैं ना। इसी तरह खानदानों की खानदान इस वक्त बिगड़े हुए हैं। आप कह सकते हैं कि इस वक्त हमारा कोई किसी का 100 साल पुराना घर हो, और 100 साल पुराना इतना पुराना है कि उसमें कोई चेंजेस हुई नहीं, बस वो 100 साल से बना हुआ है। आप सोचिए आज उस घर की छतें भी लीक कर रही होंगी, उसके पाइप भी गल चुके होंगे, और बाकी भी चीजें। आप इसको अपने ऊपर लीजिए, हमारा खानदान बिरादरी ये 100 साल पुराने रस्म और रिवाज तौर तरीकों पर चल रहा है। अब उसको कहीं ना कहीं कोई एक दर्द वाला बंदा तो आएगा ना ठीक करने। मिसाल देती हूँ आपको, जैसे किसी शहर में आप रहें और सब शहर वाले पानी पी रहे हैं, पानी जो भी आ रहा है पाइप्स में, एकदम एक ऐलान होता है कि जो पानी की पाइपें हैं उसके अंदर कहीं से गटर का पानी मिल रहा है, तो लिहाजा इनको चेंज करना पड़ेगा। अब जब ये ऐलान सुना गवर्नमेंट की तरफ से, तो अब जो लोग थे ना वो मुख्तलिफ ग्रोहों में बट गए। कुछ कहने लगे फौरन से पहले करो, एक दिन में करो, दूसरे कहते हैं बिल्कुल नहीं करो, बहुत मुश्किल होगी, तकलीफ बहुत होगी, ऐसी परेशानी है। अब जब दो ग्रोह बने या एक तीसरा बीच का भी हो कि अच्छा सोचेंगे देखेंगे, इख्तलाफ हुआ कि नहीं हुआ, कोई कुछ कह रहा है कोई कुछ कह रहा है, इस सारे इख्तलाफ में वो लोग जो समझदार थे उन्होंने उनको कायल अगर कर लिया कि अल्लाह के बंदो अगर गटर वाला पानी पियोगे तो जिस्म खराब हो जाएगा, पेट में दर्द हो गया, ऐसा ऐसा बहुत बीमार हो जाओगे, अब इसको आप क्या कहेंगे, झगड़ा इख्तलाफ फसाद हुआ, और लोगों को इन्होंने कायल कर लिया और मान गए। अब क्या हुआ, थोड़े दिन के लिए गवर्नमेंट को पानी बंद करना पड़ेगा, जाहिर बात है जब पाइप चेंज होंगे तो कुछ दिन तो बंद होंगे, अब उसमें थोड़ा सा पानी प्यास भी हुई, समझे कि रोजा रखना पड़ा, हो सकता है एक दो दिन सफाई भी ना हो, कितना डिसऑर्डर होगा उस सोसाइटी में जहां पूरे पूरी कॉलोनी में ये सब हो। 3-4 दिन के इस सारे प्रोसेस के बाद क्या होगा, जब वो वॉल खुलेंगे ना तो सब सेहतमंद पानी पी रहे होंगे, सारे मोहल्ले के पानी में से जर्म्स निकल गए। अब एक सूरत इसको रखिए, दूसरी सूरत दूसरा ग्रुप गालिब आ गया, कहते चुप, कोई ने बोले कि गटर का पानी मिल रहा है, हमें दिख तो नहीं रहा ना, खामोश रहो, चुप रहो, बस खुश रहो, मजा करो, बिल्कुल नहीं छेड़ना, हम कुछ तैयारी नहीं कर सकते, हम कोई कुर्बानी नहीं दे सकते। अब आप मुझे बताइए कि अगर इस पीस में, जिसको आप पीस मेकर्स कहते हैं, अगर ऐसे लोगों की बात मान के पानी को ना छेड़ा गया तो क्या नुकसान होगा, 1 महीने 2-4 में पूरा पूरी की पूरी बस्ती बीमार हो जाएगी, किसी को डायरिया हो जाएगा, किसी को कुछ और होगा, और नुकसान क्या होगा कि सबकी सेहत खराब होगी। मुझे बताइए कि पहली सिचुएशन बेहतर है कि दूसरी, पहली बेहतर है, बस इसको अपने ऊपर ले आए। ये जो गटर का पानी है ना, ये अल्लाह की नाफरमानी के जराए हैं जो आज हमारी जिंदगियों में कहीं ना कहीं छुपे हुए, देखने से लेके सुनने से लेके पेट में जाने वाले लुकमों से लेके हमारे घरों में और हमारी तिजारतों और हमारी मईशत और माशरत में, आमतौर पे नहीं पता चला कि ये गलत है, झूठ बोल के हम माल कमा ले, मिसाल है गवर्नमेंट से झूठ लेकर मदद ले ली, कहीं इंटरेस्ट आ गए, ये तो बड़े बड़े सांप है, हम तो सिर्फ छोटी छोटी छिपकलियां भी अगर देख लें तो वो भी नाकाबले बर्दाश्त है, पहले नहीं पता था, चुप करते थे, कहते इतनी बड़ी बात नहीं, अब पता चल गया कि ये अल्लाह की नाफरमानी है, तो अब आप जेब बेचैनियां जब रखेंगे तो थोड़ी देर घरों में शोरों से बात होगी, थोड़ी देर घर बहन भाई नाराज होंगे, एक दिन आएगा कि आप जीत जाएंगे और अल्लाह ताला आपका पूरा घर पाक कर देगा। इब्राहिम ने इस बात की रस्म डाली थी कि इस काल अली अबी ही व कौमी माजा ताबुदुन, अगर आप इसको अपनी जुबान में सोचे ना तो ये तुम्हें क्या हो गया, ये तुम क्या कर रहे हो, ये तुम्हारा क्या लाइफ स्टाइल है, इफ्कन आलिहतन दून अल्लाह ही तुरीदुन, क्या तुम अल्लाह के सिवा दूसरों को चाहते हो, तुमने अल्लाह पे झूठ बांधे हुए, फमा जन्नकुम बिरब्बिल आलमीन, उस रब्बुल आलमीन के बारे में तुम्हारा क्या ख्याल है। डायरेक्ट चोट है इब्राहिम की अपने खानदान पे कि मुझे तो तुम्हारा ये शादियों का तरीका बिल्कुल नहीं पसंद, मुझे तुम्हारी ये कमाने के और तुम्हारे काम काज के काम तरीके बिल्कुल नहीं पसंद, ये तुम कैसे अपने बच्चे पाल रहे हो, ये तुम्हारा तरीका जिंदगी क्या है, क्या हो गया तुम्हें, अल्लाह जो रब्बुल आलमीन है उस पर यकीन नहीं है। डायरेक्ट बात कर रहे हैं, इतनी ज्यादा बात करते हैं, बीच में फिर एक वाक्य आता है कि किस तरह से उन्होंने अपने बाप दादा के साथ, उनके लोग एक मंदिर में जा रहे थे, वहां पूजा करते थे, इन्होंने कह दिया भाई मैं बीमार हूं, मेरा दिल नहीं लगता तुम्हारी बेकार चीजों में, अल्लाह ताला उसका तज़किरा करते हुए कहते हैं, मैं इसको पूरे वाक्य को उर्दू में सुना देती हूँ, कि जब ये बात कर दी तो फिर क्या किया, फनजर नजर तनफिन नजूम, इसको उर्दू में पढ़ूंगी, बस उन्होंने नजर डाली सितारों की तरफ, फिर कहने लगे बेशक मैं तो बीमार हूं, मुराद कह के मैं तुम्हारे साथ नहीं इस रस्म में जा सकता, मैं बीमार हूं। क्या बीमारी है, हर तौहीद वाला शिर्क वाले माहौल में खुद को सिक फील करता है, ऐसी ही कि नहीं, आप किसी को देखें कि वो किसी इंसान के आगे सजदे कर रहे हैं, झुक रहे हैं, जानवरों की तरह उसके आगे मिन मना रहे हैं, क्या आप वहां खुश होंगे। एक नेक बंदा गुनाह वाले माहौल में खुश रह ही नहीं सकता, सीधी सी बात है, चाहे वो बहन के घर का फंक्शन हो या भाई के घर का हो या ससुराल का हो या मैके का, कहने लगे मैं नहीं जा सकता, अच्छा फतह वल्लो अनहु मुदबिरीन, फिर वो सारे उससे मायूस होकर चले गए, भाई ये नहीं जाएगा हमारे साथ, बस वो फारिग हुए उनके इलाहों की तरफ और उनके आगे खाना रखा और कहा क्या तुम खाते नहीं हो, क्या हो गया तुमको, तुम तो बोलते भी नहीं हो। बस फारिग हुआ उन पर और अपने दाएं हाथ से उन पर एक जर्ब लगाई और फिर जब वो वापस पलटे उसकी तरफ भागते हुए कहने लगे, अताबुदूना मातन से तुम, क्या हो गया तुम उनको पूछते हो जिनको अपने हाथों से बनाते हो, जबकि अल्लाह ने तुमको पैदा किया और जो तुम जान करते हो। कालुबनु लहू बुनजान फलकूह फिल जहीम, कहने लगे इसके ऊपर एक इमारत खड़ी कर दो और इसको आग में डाल दो। यानी इब्राहिम के लिए आग जलानी शुरू कर दी क्योंकि इसने हमारे रस्म और रिवाज पे हाथ क्यों डाला। फराद भी कई दन, उन्होंने इब्राहिम का बुरा चाहा, फजाल ना हूं अलसफलीन, हमने उस उनको ही नीचों में कर दिया। अब यहां तक हम बात करते हैं, कितना पुरसकून था माहौल इब्राहिम के खानदान का अगर इब्राहिम उनके से स्माइली फेस के साथ चल पड़ते। देखिए वो तो बुतों को पूछने जा रहे थे, आज हम अपने ऊपर लेके सोचें। कितनी बातें ऐसी होती हैं हमारे अपनों ही में जिनको हम जानते हैं कि गलत है, लेकिन फिर आगे आखिर में एक जुमला क्या बोलते हैं हम, कोई बोलेगा आप में से? खानदान को भी तो खुश करना पड़ता है, भाई बहनों की भी तो खुशी है ना, जात बिरादरी भी तो है। ये कहते हैं ना, इब्राहिम अगर ये सब कर रहे होते तो कुर्बानियों की ये रस्म कैसे गलती। अभी असल कुर्बानी का जिक्र भी नहीं है इब्राहिम की जिंदगी में, जिसको सुनने के लिए मैं और आप बैठे हैं। इब्राहिम ने अपनी जिंदगी से जज्बात को कुर्बान करना सिखाया, रिश्ते नातों को कुर्बान करना सिखाया, नाफरमानियों को कुर्बान करना सिखाया। और जब सारे ही दूर दुश्मन हो गए, आप कह लें भेड़ों के छज्जे में हाथ डाल लिया, वकाल इन्नी ज़ाहिबुन इला रब्बी सयहदीन, का मैं तुम्हें छोड़ के जा रहा हूं, खत्म, मेरा रब मुझे खुद ही रास्ते दिखाएगा, क्योंकि बात ही नहीं बन रही। हम कितने आराम से कह देते हैं मेरी तो कोई सुनता ही नहीं, चलो लाओ खाना लाओ, किधर है खाना खा लें। ये तो बातें अब हमें कोई करता भी तो अजीब लगता है, मुझे खुद ये बातें इस वक्त करते हुए लग रहा है मैं कि ओल्ड डेटेड औरत हूँ, पुराने टाइप की औरत हूँ। जो इन बातों पे बात करूं लोगों के, तो इससे भी बड़े बहुत मसले हैं। कैसा नहीं हो गया, हर साल लाखों कुर्बानियां करने के बावजूद आज उम्मत मुस्लिमा इब्राहिम अकेले के ईमान के बराबर नहीं पहुंच सकी। कुर्बानी भी करते हैं, जज्बे नहीं कुर्बान करते। खानदान, जवानी, आप देखिए इस उम्र में खानदान और फैमिली की बहुत अहमियत होती है। उन्होंने कहा निकाल दो इसको, कहा अच्छा ठीक है, जब तुम मेरे से खुश नहीं तो मैं चला जाता हूँ। अल्लाह से मांगा, कहा रब्बी हबली मिनस सालिहीन, ए मेरे रब मुझे नेकों में से औलाद ही दे दे। यानी भाई बहन, मेरे माँ बाप, फलां फलां रिश्तेदार तो मेरे नहीं बने, चल तू आगे मेरी कोई नस्ल चला दे जो मेरा साथ पकड़ ले, मेरा हाथ पकड़ ले। क्योंकि इंसान को हकीकत में जो मान अपनी औलाद पे होता है ना, वो बाज़ दफ़ा अपने माँ बाप पे भी नहीं होता। आप भी मानते होंगे, आप अपने भाई पे वो मान नहीं कर सकते जो आप अपने बेटे पे कर सकते हैं। काला बेटा दे दे, का अच्छा ठीक है, फबशर ना हो बि गुलाम इन हलीम, हमने खुशखबरी दे दी उसको एक बड़े तहम्मुल वाले बेटे की। अब यहां देखिए, अब आगे मेरी और आपकी कहानी है। आज हम भी तो औलादे मांगते हैं ना, आज हमारे भी बच्चे हैं, लेकिन और उन बच्चों के लिए जो हमारी कोशिश है, जो एफर्ट्स और जो हमारी भाग दौड़ है, ये मैं तो नहीं इतनी जानती, आप सबको मैं अप्रिशिएट करूंगी। जो आज के दौर में दो चार बच्चे पाल रहे हैं, सोसाइटी और वर्क के हिसाब से अपडेटेड, सलाम है उनको। कितनी जान जोखों पर डाल के एक माँ 1.5 साल के बच्चे को लेके प्री मॉन्टेसरी से शुरू करती है और फिर अल्लाह की बना 20-25 साल की उम्र तक वो बच्चों के पढ़ने, उनके काम, उनके स्कूल, उनके खर्चे, कोई आसान काम है? मुश्किल है ना। और उसका नतीजा क्या निकलता है? क्या 20-25 साल आप अपने बच्चे को जो अपनी जवानी दे देते हैं, आपके शौहर की कमाई लग गई सारी उसके ऊपर, आपने कितना वक्त दिया स्कूलों में छोड़ना, उनको लेना, उनको खिलाना, उनकी मीटिंग्स, पेरेंट मीटिंग्स, फिर उनके खिलाने पिलाने की चीजें, उनके पहनावे, उनके यूनिफॉर्म, सांस चढ़ जाते इंसान को बच्चों के जो तकाजे आज की सोसाइटी में उनको पूरा करते हुए। नतीजा क्या है? कितने बच्चे हैं जो बात में अपने माँ बाप के पांव दबा के सोते हैं, कितने हैं जो उनके पांव में रात को क्रीम मल के सोते हैं, कितने जो अपने थके हुए बाप के कंधे दबाते हैं कि बाप तो थक ही गए होंगे आज। क्या वजह है? आज वो नतीज क्यों नहीं निकल रहे हमारी इतनी मेहनतों के बावजूद कि हमारे बच्चे हमारे आगे झुके हुए, जैसे कि इस्माइल था, دیکھیے فبشرناہ بغلام حلیم، ہم نے خوشخبری دی اس کو ایک بڑے پیارے حلیم بیٹے کی، فلما بلغ معہ السعی، پھر جب وہ بچہ اس کے ساتھ دوڑ دھوپ کی عمر کو، وہ اس کو بڑا کر دے، جب وہ بچہ ان کے سامنے دوڑ دھوپ کی عمر کو پہنچا، کون سی عمر ہوتی ہے؟ جب بچے توتلی توتلی زبان سے باتیں بھی کرتے ہیں، چلنے بھی لگتے ہیں، باپ کہیں جاتا ہے تو بچہ بھی انگلی پکڑ کے جاتا ہے، ابا میں نے جانا ہے، ابا میں نے جانا ہے، سمجھ بھی ہے، 8-9 سال کی عمر ایسی ہوگی کہ جس میں بچے سب سے زیادہ پیار لیتے ہیں ماں باپ کا. قال یا بنی انی اری فی المنامی، کہنے لگے میرے بیٹے میں خواب میں دیکھتا ہوں، انی اذبحک، کہ میں تو تجھے ہی ذبح کر رہا ہوں. یہاں تک رکیے، ابراہیم ایک نبی تھے اور نبیوں کا خواب حجت ہوتا ہے. اللہ نے براہ راست حکم نہیں دیا. اب یہاں میں چند باتیں کہوں گی، شعور سے سمجھیں یا لکھ کے سمجھ لیں تو بھی برابر ہے. ابراہیم علیہ السلام کو اللہ تعالیٰ نے خواب میں اگر یہ کہا ہوتا اپنے بیٹے کو ذبح کرو، تو گرامر کی روشنی میں یہ کیا ہوتا؟
حکم،
امر، ٹھیک ہے، انٹروگیٹو تھا، آرڈر تھا. اور شریعت کی روشنی میں یہ کیا لفظ بنتا؟ فرض. ٹھیک ہے، سمجھ آ رہی اتنی بات آپ کو کہ یہ فرض کے درجے پہ چلی جاتی چیز کہ اللہ نے کہہ دیا کرنا پڑے گا. اللہ نے نہ کہا نہ حکم دیا، صرف خواب میں دکھایا کہ آپ اپنے بیٹے کو ذبح کر رہے ہیں. کیا اس میں کوئی حکم آیا؟ نہیں. فرض ہوئی چیز؟ نہیں. کیا کیا اللہ نے؟ اشارہ کیا. اور اس اشارے پہ ابراہیم سمجھ گئے کہ میرا رب مجھ سے کیا چاہتا ہے. ہم ہوتے نا بھولے بن جاتے کہ اللہ نے پتہ نہیں کیا اشارہ کر دیا. نہیں، خواب میں بس دیکھا، انی اری فی المنام، یہ بھی نہیں کہا کہ مجھے کہا جاتا ہے، مجھے حکم دیا، جسٹ آئی سو دس، اللہ نے مجھے دکھا دیا. فی المنام کہہ کے اور بھی بات کو ٹھنڈا کر دیا، یہ حقیقت نہیں، خواب کی بات ہے. میں نے خواب میں دیکھا کہ انی اذبحک کا، میں تجھے ذبح کرتا ہوں. فانظر ماذا ترا، اب یہاں ایک اور خوبصورت نقطہ نوٹ کرے، میرے پیارے بیٹے تو بتا بھلا میں کیا کروں. فانظر ماذا ترا، تیرا کیا خیال ہے اس خواب کی کیا تعبیر ہوگی؟ باپ نبی، زمانے کے دھکے کھایا ہوا ایک معصوم بچے سے اپنے خواب کی تعبیر پوچھتا ہے. کیوں؟ کیونکہ اس دور میں لوگوں نے اپنی اولاد کی تربیت ان کو بچہ بنا کے نہیں کی ہوئی تھی، ان کو بڑا بنا کے کرتے تھے. آج ہم اپنے بچوں کو بچہ ہی بنا دیتے ہیں. 16 سال کا بھی بچہ ہمارا ہے، آپ ذرا بھیجیے اس کو 4 کریلے لے کے آؤ، وہ کریلے نہیں لے کے آ سکتا، دال کیا کیا ہیں خرید کے لاؤ وہ نہیں لا سکتا، کڑے پہنے ہوئے، چوڑیاں پہنی ہوئی، گلے میں چینیں لٹکتی ہوئی، عورتوں اور لڑکیوں کی طرح مٹکاتے ہوئے 16-18 سال کے بچے چلتے ہیں، ان کے اندر کوئی جوش اور جذبہ نہیں آتا. اور 8-9 سال کے بچے کی سمجھ دیکھیے کہ جب باپ نے کہا کہ میں تجھے ذبح کرتا ہوں، تیرا کیا خیال ہے میں کیا کروں؟ تو بیٹے کا جواب سنیے، قال یا بطف الماتومت، اے ابا جان کر لیجیے جو آپ کو حکم دیا جا رہا ہے. کیا ابراہیم کو حکم ملا تھا؟ نہیں. بیٹے نے باپ کو نیکی میں اس طرح ابھارا کہ جو آپ کو اشارہ ہوا ہے نا، آپ اس کو حکم سمجھیں. یہ ہے اصل میں قربانی کی روح. سورہ بقرہ میں آتے اس قال لہ ربہ اسلم، جب اس کو رب نے کہا کہ اسلم ہو جا، مسلمان ہو جا، قال اسلمت لرب العالمین، اللہ ایم مسلم، آئی سبمٹ مائی سیلف ٹو یو. اصل یہ کہانی ہے، باپ تھا نبی اور اللہ کا حکم مانتا تھا، تو بیٹا بھی کہتا ہے کہ ابا جی آپ فوراً کر لیجئے جو آپ کو کیا، رہ گیا میں، کیونکہ چھری تو میری گردن پہ چلنی ہے. دیکھیے اگر گلے پہ چھری پھروانا مشکل ہے تو پھرنا بھی تو مشکل ہے نا. بکرے کی گردن کٹتی ہے، قصاب کا بھی تو دل دیکھیے کہ وہ چھری چلا دیتا ہے، ہر بندہ تو گردن بھی نہیں کاٹ سکتا. تو یہاں باپ دیکھیے اور بیٹا دیکھیے، ستجدنی انشاءاللہ من الصابرین، ان قریب آپ مجھے صبر والوں میں پائیں گے، میں صبر کروں گا. اور یہ صبر کس درجے کا صبر تھا؟ اللہ اکبر. اللہ تعالیٰ اگلی آیتوں میں اس کا خود ہی جواب دیتے ہیں، فلما اسلما، جب وہ باپ اور بیٹا دونوں مسلمان ہو گئے. کون سے مسلمان؟ نام والے، مذہب کے خاتے میں انہوں نے مسلم نام لکھا نہیں، اسٹیٹ آف اسلام میں آ گئے، ان کی حالت اسلام والی ہو گئی. اللہ کا حکم سن کے جھک گئے، چل پڑے، وَتَلَّهُ لِلْجَبِينَ، اور لٹا دیا اس کو پیشانی کے بل۔ پیشانی کے بل کیسے ہوتا ہے؟ اگر یوں دیکھیے کہ کسی کو یوں کرے کہ اس کا سر نیچے، اس کی پیشانی ادھر لگے۔ ایسا کیوں کیا؟ مفسرین کہتے ہیں کہ ابراہیم نے بیٹے کو، عموماً تو ذہن میں کیا آتا ہے ہمارے کہ یوں لٹا کے یہاں کاٹتے ہیں نا، رگے گردن ادھر ہے۔ ابراہیم نے اسماعیل کو یوں نہیں لٹایا، بلکہ یوں لٹایا کہ ان کی آنکھیں نیچے تھیں۔ کیوں؟ کہ کہیں بیٹے کی شکل دیکھ کر پیار نہ آ جائے اور میری چھری نہ رک جائے۔ اور یہاں تک بھی آتا ہے کہ انہوں نے کہا تھا اسماعیل نے کہ ابا جی، آپ یہ کام کرنے سے پہلے اپنی آنکھوں پہ پٹی باندھ لیجیے گا۔ فلما اسلما، پھر وہ دونوں مسلمان ہو گئے۔ اللہ آج مجھے اور آپ کو اور ہماری نسلوں کو مسلمان کر دے۔ آج ہم کیا کھوکھلا نعرہ لگاتے ہیں اسلام کا، یقین کریں ہمارے سب کے لا الہ الا اللہ محمد رسول اللہ جمع کر کے بھی پلڑے میں رکھ دیے جائیں تو شاید ایک کاغذ کے ہلکے سے پترے جتنا وزن نہ ہو۔ زبان کی نوک سے کہتے ہیں لا الہ الا اللہ، جہاں کوئی اللہ کا حکم آتا ہے جس سے ہماری زندگی پہ چوٹ پڑتی ہے، ہماری جان پہ، ہمارے مال پہ، ہمارے وقت پہ، کہتے ہیں سوری اللہ، واپس دے میرا کلمہ، پھر آؤں گی کبھی، پھر آؤں گی جب کبھی یہ مسئلہ ختم ہو جائے گا۔ یہ تقاضے، یہ ہے قربانی کی روح۔ فلما اسلما وتلہ للجبین، اصل قربانی تو یہاں آ رہی ہے نا۔ اس سے پہلے قربانیاں کس چیز کی تھی؟ آپ ابراہیم کی پوری زندگی کو گو تھرو کر کے دیکھ لیں۔ بچپن میں ماں باپ پیارے ہوتے ہیں تو یہ ماں باپ سے دور ہوئے، ذرا سا انسان بڑا ہوتا ہے تو سوسائٹی بڑی اہم ہوتی ہے، فرینڈس۔ ابراہیم کو خاندان نے اس وقت آگ کر دیا، چلو بھاگ جاؤ، اگر تم ہمارے رسم و رواج پسند نہیں کرتے تو ہمیں تم بھی اچھے نہیں لگتے۔ اور اس کے بعد در بدر کی ہجرتیں کرتے، ایک جگہ سے دوسری، دوسری سے تیسری جگہ جاتے۔ کبھی آپ ان کی زندگی پڑھ کے دیکھ، زندگی کے حالات پڑھے، ہجرتوں کی کہانی ہے ابراہیم کی، کیونکہ قربانیوں کا سفر ہجرتوں سے گزرتا ہے۔ ہم تو اپنے لائف سٹائل سے ہجرت نہیں کر سکتے، ہم تو چار پیسوں کی قربانی نہیں دے سکتے، ہم تو چار بال نہیں قربان کر سکتے اپنے بھووں کے، ہم کیا بکرا دیں اور کیا دمبا دیں اور کیا ہم گائے اور ہم کیا اونٹ ذبح کریں گے، ہم تو چار ناخن نہیں قربان کر سکتے اللہ کے لیے، ہم تو اپنا سٹیٹس قربان نہیں کر سکتے۔ ہم کہتے نہیں، گیٹ اپ خراب ہو جائے گا اسلام پہ آگے، اتارو اس کو، بڑی لگتی ہے، اپنی عمر سے بڑی لگتی ہے۔ ہم جیسوں کی قربانیاں اوپر جاتی ہوں گی تو فرشتے بھی ہنستے ہوں گے۔ انما یتقبل اللہ من المتقین، اللہ تعالیٰ نے ایسی پیاری قربانی ان باپ بیٹوں کی قبول کی۔ یہ بتائیں کہ ابراہیم کو تو چلیں بات سمجھ آتی ہے کہ نبی تھے، یہ اسماعیل کو کس نے یہ سب کو سکھا دیا؟ ہے یہ مکتب کی کارفرمانی یا کسی کا فضان نظر؟ یہ کس نے ابراہیم کو کس نے اسماعیل کو آداب فرزندی سکھایا؟ کس مدرسے اور کس اسکول کے پڑھے ہوئے تھے اسماعیل علیہ السلام؟ آپ کی زبان میں کس بار نے ہاگن کے تھے اور کس اسکول میں تھے اور کس یونیورسٹی میں گئے اور ان کو کتنے سال آپ نے گھر سے باہر رکھا اور وہ پڑھ کے آئے؟ کچھ بھی تو نہیں تھا ان کے پاس۔ آج بڑے بڑے نام ہیں تعلیم کے نام پہ اور ادب اور اخلاق سے آری، ظاہری ایتھکس وہ سکھاتے ہیں جس میں آپ کی میں بڑی ہوتی ہے۔ بچے کو ہاتھ نہیں لگا سکتے، بچے کی مرضی مار پوچھو گے، پھر اس کو کرو گے، اندر سے اس کو اتنا موٹا کر دیتے ہیں بچپن میں، وہ کیسے آپ کی میری بات مان جائے؟ بلیو می، اس طرح کے حالات ہیں، ہر جگہ کے یہ حالات ہیں۔ آپ جہاں دیکھیں، یعنی آج کل لندن میں ہوں تو وہاں کے کچھ ساتھیوں کے جو مطلب میرے علم میں اضافہ کرنے کی چیزیں، ان میں سے ایک سسٹر ہیں تو وہ ہوم بچوں کی بیبی سٹنگ کرتی ہیں، جیسے کچھ ایسا ہوتا ہے کہ جو بچے ادھر ادھر نہیں ہوتے پھر ان کو وہ دے دیتے ہیں کہ آپ اپنے گھر میں رہ کے ان کے بچوں کو پاس، فاسٹرنگ کرنا جس کو آپ کہتے ہوں گے۔ وہ جو کہانیاں سناتی ہیں اور جو ان کے پاس رنگ رنگ کے بچے آتے ہیں نا، یقین کریں رونا آتا ہے۔ اور آپ کو پتا ہے جو دکھ کی بات ہے، سب سے زیادہ جن بچوں کو ان کے ماں باپ سے دور کیا جا رہا ہے وہ مسلمانوں کے بچے۔ اشارہ بھی کر دینا کوئی بچہ کہ میری امی مجھے یوں کرتی ہے تو پکڑ کے لے جاتے ہیں کہ جی امی کو حق ہے تمہیں یوں کرنے کا۔ اس طرح سے مسلمانوں کے بچوں کو وہ لے رہے ہیں، کیوں؟ ہر دور کی فرعونیت کا انداز فرق ہوتا ہے نا، اور ہم اپنے بچوں سے اتنا ڈرتے ہیں جتنا اللہ سے نہیں ڈرتے۔ हम जरा सीमों से डरते हैं, मक्खियों से डरते हैं, मच्छरों से डरते हैं, बैक्टीरिया से डरते हैं, वायरस से डरते हैं, लेकिन अल्लाह से नहीं डरते। और सजा मिल रही है बड़ी सख्त हमें। इस्माइल अलैहिस्सलाम एक ताबेदार बच्चे की सूरत में क्यों थे? क्योंकि फलम्मा असलमा, बाप मुसलमान हुआ तो बच्चा भी मुसलमान हो गया। माँ अगर मुसलमान है तो बेटी भी मुसलमान हो जाएगी। हम आज अपने बच्चों को वो सिखाना चाहते हैं जो खुद नहीं करना चाहते। हम अपने बच्चों को याद रखते हैं, अपने माँ बाप के बच्चों को भूले हुए, जिसमें हम खुद भी आते हैं और हमारे भाई बहन भी आते हैं। और खुशी कहाँ मिली हमें, ये तो बताइए, क्या आज हम इतनी दौलत कमाकर खुश हैं? इतने बड़े बड़े घर लेकर हम खुश हैं? कभी फारिग बैठ के जरा अपने मियाँ के साथ दुख सुख करके कोई भी देखे, आपकी बातें नहीं है क्योंकि माशाल्लाह आप तो बाशऊर लोग हैं और अक्सर मैं आपको दरसों में देखती हूँ, मस्जिदों में देखती हूँ, लेकिन उमूमी तौर पे उम्मत मुस्लिमा की हालत देखिए। कभी जरा अपना यहाँ का पे चेक पाकिस्तानी जरब लगा कर देखिए, कितने पैसे एक महीने में आपके शौहर अल्लाह ताला के हुक्म से कमा रहे हैं। पाकिस्तान में हो सकता है कि आपके चार रिश्तेदार भी मिलके एक इतना ना कमा पा रहे हो, तो फिर आपको तो उनसे चार गुना ज्यादा खुश होना चाहिए था ना। जो खाना हमारे घर में आता है, आप दूसरा लिस्ट अपनी लिस्ट में दूसरी चीज नोट कर लें, जो खाना मैं अपने घर में लेके आती हूँ, जो मेरे बच्चे खाते हैं, हेल्दी फूड, ऑर्गेनिक फूड और न्यूट्रियस फूड, फिर तो कभी बीमार ही नहीं होना चाहिए हमें। हम तो खुश, चमकते दमकते, फ्रेश और सबसे ज्यादा प्रोडक्टिव लोग हों। लेकिन प्रैक्टिकली आप देखिए तो आपके गांव में किसी एक काम करने वाली औरत के घर में ज्यादा सेहतमंदी होगी हमारे घरों की निस्बत। डॉक्टर छुटता कोई नहीं हाथ से, बीमारियां हमारे घरों में, वजह क्या है? उसकी वजह यह है कि हम अल्लाह से नहीं भाग सकते। बहुत सारे लोग सोचते हैं कि हम ये जो बातें करते हैं ना, ये जो मैं आपसे बातें कर रही हूं, जिसको लोग कहते हैं मौलवियों वाली बातें, लोग सोचते हैं ये बातें करने वाले जो होते हैं ना, ये आपकी आखिरत अच्छी कर देंगे। यानी शायद आप में से किसी एक बहन के भी दिल में ख्याल आ जाए कि बातें तो ठीक ही कर रही हैं, वाकई ये अलग बात, अमल कोई नहीं हो सकता इन बातों पे, चले मेरी आखिरत बन जाएगी। यकीन कीजिए, आखिरत तो दूर का खाता है, अभी उसको तो टच करने को दिल नहीं करता, अभी तो लोगों के इस दुनिया के दुख दूर करने को दिल कर रहा है। ना चेहरों पर खुशी, ना इत्मीनान। एक मुसीबत हटती है ना तो दूसरी शुरू। आप कौमी तौर पे देख लीजिए आज उम्मत मुस्लिमा का हाल, सच बताएं कोई एक अफरीत हमारे सर से टलता है तो दूसरा तैयार। पिछले दिनों में गजा का बहुत शोर था, आज से 2-2.5 माह पहले लोगों से गजा गजा और उसकी बातें और इधर उधर आप सुनते हैं, था ना ये जोश। हम जैसे लोग बेचारे जो अनपढ़ ही हैं इस मामलों में, इतनी खबर नहीं होती हमारे पास खबरों की सूरत में, लोग ही बता देते हैं कभी मैसेजेस पे, एकदम खत्म। और आप देखिए कि उसके बाद हमारे ऊपर सवार हो गया कुछ और मसला, धरना धरना धरना, अब खबरें धरना धरने धरने, और साथ ही सैलाबों के तूफान आ गए। कोई एक मुसीबत टली तो दूसरी आई कि नहीं आई? आपने कुरान पढ़ा है माशाल्लाह, काफी लोगों ने सूरत अल-अराफ में कौमे फिरौन पे 9 किस्म के अजाबों की बात कुरान में आती है। एक आता तो सीधे हो जाते, फिर मूसा के पास जाते, कहते मूसा चलो अपने कौम से अपने रब से को दुआ करो हमारा अजाब टाल दे। फिर मूसा दुआ करते, थोड़े दिन बाद दूसरा अजाब आता। देखने में आयतों में ऐसे लगता है बस एक एक हफ्ते में हो रहा था, हालांकि ये कौमों की कई सालों की हिस्ट्री है। आज हम मुसलमान किस सजा को भुगत रहे हैं? आज अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम हकीकत में इस दुनिया में आ जाएं। चलिए आज अल्लाह के नबी को साइड पे करते हैं, क्योंकि आज तो हम उनके भी बाप की बात कर रहे हैं ना, इब्राहिम अलैहिस्सलाम। आज अगर इस ईद उल कुर्बान के दिन, ईद उल अधा के मौके पे इस दुनिया में मौजज़ाना तौर पर भेज दिए जाए कि जाइए जरा देख के तो आए कि आपके नाम पे आज क्या कुछ हो रहा है, और ऑफ कोर्स कुर्बानियों से पहले ईद की नमाज तो है ना, और ईद की नमाज से पहले वो कहें चलो फजर पे चलता हूं, और वो ढूंढने के बताओ जिधर मैं जा रहा हूँ वहाँ कौन कितने हैं और मस्जिद किधर है, तो जो फजर की नमाज के सफ के लोग होंगे वो कहेंगे अच्छा इधर तो 4-6 लोग हैं, अपने थोड़े से ही हैं। और अगर वो फजर से लेके ईद उल अधा के पढ़ने तक उस मस्जिद में रहे तो परेशान नहीं हो जाएंगे भी तुम सब क्यों आ गए हो इधर ईद की नमाज पढ़ने, یہ تو مسلمانوں کی نماز ہے. کیوں بھائی مسلمان ہے؟ اچھا یہ تم 5,000 لوگ اس مسجد میں آج عید کی نماز پڑھنے آئے ہو، فجر پہ کدھر تھے اور ابھی ظہر میں کدھر جاؤ گے؟ حیرت کی بات نہیں ہے؟ میری باتیں آپ کو اچھی نہیں لگ رہی ہیں، مجھے یقین ہے، یقین کریں، میرا دل کہہ رہا ہے کہ آپ کو میری باتیں بہت بری لگ رہی ہیں، لیکن کیا یہ سچ نہیں ہے؟ آج ہم نے کتنی نمازیں قربان کر دی، ہمارے مردوں نے جماعت کی نمازیں قربان کر دی. مطمئن ہے کوئی بات نہیں، گھر میں پڑھتا تو ہوں نا. کیا پڑھتے ہیں آپ؟ صورتیں قربان، رکھتے قربان، ریچولز قربان. کیا کرتا تو ہوں نا، کرتی تو ہوں. ہمارے نمازوں کے وقت قربان، ہم سارے دن کی اکٹھی جا کے پڑھ لیں، دیٹس اٹ. اور حیرت کی بات ہے کہ جب لوگ عید کی تیاریوں میں نمازیں قربان کریں. یہاں تو مجھے نہیں لگتا آپ میں سے کسی نے عید کا جوڑا بنایا ہوگا یا عید کے بازار لگتے ہوں گے. اپنے ملکوں میں دیکھا ہے کہ لوگ عید کی تیاریوں میں بعض دفعہ روزے چھوڑ دیتے ہیں، یہ ذی الحج کے دن چل رہے ہیں. آپ کو تو یقیناً پتا ہوگا ذی الحج میں کیا کچھ کرتے ہیں، لیکن آپ ذرا عامت الناس کے پاس جا کے تو دیکھیے کہ یہ بتائیے کہ یہ 10 ذی الحج کے جو 10 دن ہیں ذی الحج کے، ان کی کیا فضیلت ہے؟ تو بہت کم لوگوں کو پتا ہے کہ ان دنوں میں روزے رکھنے ہوتے ہیں. صرف 9 کا روزہ پتا ہوتا ہے لوگوں کو، شروع کے 8 روزوں کا نہیں پتا، تکبیرات کا نہیں پتا، بال نہیں کاٹنے نہیں پتا، ناخن نہیں کاٹنے یہ نہیں پتا، تکبیرات اللہ کا نام بلند کرنا بازاروں میں نہیں پتا. ہم بنے کیا پھرتے ہیں ویسے؟ بائے دب ہے ہمارے اپنے خاندان میں تمہاری واقعی بڑی عزت ہوگی، کیونکہ باہر جو آ گئے ہیں یہی بڑی شان ہے ہماری کہ ماشاءاللہ باہر سے آئے ہیں. اللہ کی نظر میں کیا مقام ہے؟ اللہ کے ہاں مقام بندگی یہی ہے کہ فلما اسلما وطلہ للجبین، یہ جبین جھکانی پڑتی ہے. مطلب یہ ہے کہ عاجز بنو، کبر اور بڑائی اللہ کا حق ہے، میرے اور آپ کے لیے نہیں ہے. اور آپ مانے کہ نہ مانے، اپنے دل کو پوچھئے، کہیں نہ کہیں ہمارے اندر بڑائی چھپی ہوئی ہے. جو بندہ اللہ کی بات سنے اور مانے نہ، وہ تو متکبر ہے، سیدھی سی بات ہے، چاہے وہ میں ہوں یا کوئی اور ہے. حکم آئے اللہ کا اور بندہ بیٹھا رہے. آپ اپنے بچے سے کہنا بیٹا پانی دینا اور بچہ بیٹھا رہے، تو آپ کو اچھا لگتا ہے کہ برا؟ وہ کہیں بھی کیا ہوا، پانی تو آپ نے مانگا ہے، آپ نے کون سا جوس مانگا ہے؟ جو میں نے نہیں دیا تو آپ غصے میں. آپ کہتے ہیں مسئلہ پانی کا نہیں ہے، جوس کا نہیں، تو نے میری بات نہیں مانی. تو خود سے پوچھتے ہیں کتنے حکم آتے ہیں میرے رب کے اور میں ٹس سے مس نہیں ہوتی. حی علی الصلاۃ، آؤ نماز کی طرف. ہم کہتے پتہ نہیں کس کو کہا. حی علی الفلاح، کم ٹو ورڈ سکسیس، کامیابی کی طرف آؤ. کہتے پتہ نہیں کس کو کہا ہوگا. وہ چیز جس کو پانے کے لیے صبح سے شام تک مارے 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 پھرتے ہیں، سکسیس کے پیچھے پھر رہے ہیں نا. بچے کے اسکول سے جانے سے لے کے کالج سے یونیورسٹی سے اس کے کیریئر بلڈنگ سے جاب لگنے تک کے سارے مرحلوں کو ایک لفظ کہہ سکتے ہیں نا، ٹو بی سکسیسفل. ہم بھی چاہتے ہیں ہمارے بچے کامیاب ہوں. جس چیز کے پیچھے ہم صبح 9 بجے سے لگ کر شام 5-7 بجے تک لگے رہتے ہیں، اللہ فجر کے وقت کہتا ہے حی علی الصلاۃ حی علی الفلاح، الصلاۃ خیر من النوم، الصلاۃ خیر من النوم. اٹھو، نیند نماز سے بہتر ہے، نیند سے نماز نیند سے بہتر ہے. اس وقت گھروں کا حال کیا ہوتا ہے؟ کتنے پرسنٹ مسلمان آج فجر کی نماز پہ ود فیملی اٹھے ہوتے ہیں؟ کتنے باپ ہیں جو اپنے بیٹوں کو ہاتھ پکڑ کے ابراہیم کی طرح اپنے بیٹے کو اور خود کو مسلمان کرتے ہوئے دکھتے ہیں؟ فلما اسلما. ہم کہتے کچھ نہیں ہوتا، ان کو تنگ نہ کرو، بےچارے مسلوم، ہائے انہوں نے اسکولوں میں جانا ہے، ہائے یہ نہ ہو جائے. اتنا رحم کھاتے ہیں ہم اپنے بچوں پہ، اور جب ان کی عادتیں بگڑ جاتی ہیں پھر بڑے ہوتے ہیں تو ہم کہتے ہیں اب یہ نماز نہیں پڑھتے. ہم کتنا اپنی بیٹیوں پہ نظر رکھتے ہیں، بیٹیوں کو بیٹا بنایا ہوا ہے آج کے دور میں، بیٹوں کو بیٹیاں بنایا ہوا ہے، سیدھی سی بات ہے. ہر بات میں اللہ سے جنگ ہی ہماری، یقین کریں. جہاں بال نہیں ہوتے کہتے ہیں اگے، اور جہاں ہوتے ہیں ہم ان کو کاٹنا چاہتے ہیں. اللہ کہتا ہے یہ بال نہ کاٹو، ہم کاٹیں گے. اللہ کہتا ہے یہ نہ رکھو، ہم کہتے ہیں ہم رکھیں گے. بالکل ایسے لگتا ہے کہ جیسے ایڑی چوٹی کا زور ہے کہ اللہ ہم تیرے سامنے مسلمان نہیں ہو سکتے، کیونکہ اندر تکبر ہے، کبر ہے. کسی کی اوقات ہے؟ ایک آپ کی میری ماسی اور ہم اس سے پانی مانگے، دیکھیں کیسے وہ کانپ کے اٹھتی ہے. اچھا بھجی، اور وہ بیٹھی رہے اور آپ اس کو کہیں پانی دے دو تو وہ نہ اٹھے، تو آپ خیر سے اس کے ساتھ کیا فرمائیں گے؟ تو تو سوچئے جب ہم اللہ کا حکم سن کے نہیں مانتے تو ہم کیوں پھر کیسے اللہ میں روکے گا. اور کبر یہ نہیں ہے کہ آپ اچھے کپڑے پہنتے ہیں یا اچھی گاڑی ہے آپ کی, کبر ہے یہ کہ اللہ کا حکم سن کے اس کو ماننے کے لیے نہ اٹھنا. جو بڑا سمجھے گا اپنے آپ کو وہی یہ کرے گا نا. جو بےچارے ہمارے ڈیپینڈنٹ ہوتے ہیں وہ تو فوراً سے اٹھ کے کھڑے ہو جاتے ہیں, اچھا جی اچھا جی ٹھیک ہے. تو ضرورت ہے اس بات کی کہ القبر بطر الحق کی وغمت الناس, اس کو پہچانا جائے. اور آپ کو تک کہ تکبر کی بدترین قسم کیا ہے, قرآن کی آیت اس کی گواہ ہے کہ بدترین تکبر اللہ کی آیات کو سن کر منہ پھیرنا. آئی ڈونٹ نیڈ دس, اٹس ناٹ ورتھ اٹ. یہ کہاں اس قابل ہے کہ میں اس کو وقت دوں, روز دوں, ایک دن میں اتنی دفعہ. دلیل نوٹ کر لیں, سورۃ لقمان کی آیت نمبر 6-7, وَمِنَ النَّاسِ مَن يَشْتَرِي لَهْوَ الْحَدِيثِ, اور لوگوں میں کوئی ایسا بھی ہے جو کلام دل فریب خریدتا ہے, غافل کر دینے والی باتوں کا خریدار ہے. کیوں؟ لِيُدِلَّ عَن سَبِيلِ اللَّهِ بِغَيْرِ عِلْمٍ, تاکہ لوگوں کو اللہ کے راستے سے بہکا دے علم کے بغیر. وَيَتَّخِذَهَا خُزُوًا, اور اس کا مذاق بنائے. اولئک لہم عذاب مہین, ایسے لوگوں کے لیے رسوا کرنے والا, ذلیل کرنے والا عذاب ہے. وَإِذَا تُتْلَى عَلَيْهِ آیَاتُنَا, اور جب اس کو ہماری آیتیں پڑھ کر سنائی جاتی ہیں, وَلَّى مُسْتَكْبِرًا, وہ تکبر کرتے ہوئے منہ موڑ لیتا ہے. کَلَمْ يَسْمَعْهَا, گویا کہ اس نے سنا ہی نہیں. اپنی زبان میں کہیں سنی انسنی کرتا ہے, یہ مجھے نہیں کہا, یہ کسی اور کو کہا. اچھا, فبشره بعذاب الیم, فرمایا کہ کالم یسمعھا کان فی اذنیہ وقرا, گویا کہ اس کے کانوں پہ بوجھ. ہر محفل اچھی لگتی ہے, آیتوں والی محفل میں دل نہیں لگتا, تھک جاتا ہے, بوجھ پڑتا ہے, ٹو مچ. اللہ کہتے ہیں فبشره بعذاب الیم, اس کو دردناک عذاب کی خوشخبری سنا دو. تو کیا پتہ چلا کہ اللہ کی آیتوں سے دور رہنا کبر کی انتہا ہے, اور ایسے لوگ اپنے آپ کو رسک پہ رکھتے ہیں. اب دیکھیے, جو سنتے ہیں آخر دل کو پتھر تو نہیں ہے نا جسم میں, آخر ایک دن سنیں گے, دوسرے دن سنیں گے, پھر تھوڑی تھوڑی رگڑائی ہوگی تو چمک جائیں گے. اسی لیے اب دیکھیے, جب ہم قرآن سنتے ہیں وہ دل, اور جب نہیں سنتے اس دل میں زمین آسمان کا فرق ہے. آپ رمضان کی کیفیت اور اس کے بعد عید کے دو ویک دیکھیے ذرا, دل پہ پردے نہیں آ جاتے. وہاں روز قرآن کا پانی پڑتا ہے. اب ایک کا داغ ہے, اس کو روز دھوئیں, روز دھوئیں, رگڑیں, سرف لگائیں, صابن لگائیں, برش پھیریں, کچھ دن میں تو وہ داغ چلا ہی جائے گا نا. ہمیں سے کوئی گناہوں سے پاک نہیں ہے, اور اس دنیا میں رہتے ہوئے غلطیاں ہوں گی. قرآن کی آیتیں پڑھ چل جب قرآن کی آیتیں جب ہمارے اوپر پڑتی ہیں, آخر شرم ہی شرم میں ہم ٹھیک ہو ہی جاتے ہیں. کم از کم اور کچھ نہیں, گناہ کر کے رات کو رو کے تو سوتے ہیں نا کہ اللہ کیا ہو گیا ہمیں. اس لیے اپنے آپ کو ہم سمجھیں. ان قربانیوں سے جو بات بننے کی ہے وہ کیا ہے؟ فلما اسلما وتلہ للجبین. چلیے, یہ سب کچھ ہو گیا جب, وناديناه يا ابراهيم, تو ہم نے پکارا اے ابراہیم, قد صدقت الرؤيا, بے شک تو نے تو اپنا خواب سچ کر دکھایا. یہ کیسے بھائی, بیٹے کو تو نہیں ذبح کیا, ابھی تو ہوا ہی نہیں, لیکن اللہ ایوارڈ دے رہے ہیں, اللہ تعالیٰ آسمان سے سرٹیفکیٹ بھیج رہے ہیں کہ تیرا خواب پورا ہو گیا. اِنَّكَ ذَلِكَ نَجْزِي الْمُحْسِنِينَ, ہم اسی طرح بدلہ دیتے ہیں محسنوں کو. اور محسن کون ہوتے ہیں؟ جو صرف فرائض پہ نہیں جیتے, وہ سنتیں اور نوافل اور اللہ کے اشاروں کو بھی سمجھ جاتے ہیں کہ میرا رب جو کہہ رہا ہے وہ میرے ہی لیے. دیکھیے, میں اکثر یہ بات کلاس میں کرتی ہوں, جب بھی کوئی بات پڑھاتی ہوں تو میں ان کو کہتی ہوں کہ آپ یہ سوچ کے پڑھا کریں, قرآن کا جو نزول ہوا, کوئی بھی حکم ایک لے لیں, کتنے پروٹوکول سے ہوا نا. حضرت جبرائیل نے اللہ سے سنا, پھر جبرائیل اللہ کے نبی پہ لائے, پھر اللہ کے نبی کے دل پر آیا, پھر آپ سے صحابہ نے سنا, ہوتے ہوتے آج ہم اپنے استادوں سے سیکھ کر اس بات کو سنتے ہیں. آپ کہیں قرآن کا ہر حکم صرف اور صرف اونلی فار می, اللہ نے صرف میرے لیے اتارا ہے, اور اگر میں نے اس پہ عمل نہ کیا تو یہ حکم ہی بیچارہ ادھر ہو جائے گا, یہ سوچیں گے نا پھر اطاعت ہوگی. اللہ کہتے ہیں ابراہیم تیار ہو گئے قربانیاں دینے کے لیے، ہم نے اسی پہ کہہ دیا جو جو تم پاس ہو، ہوا کچھ نہیں. فرمائے نہاز لہو البلاء المبین، ہاں یہ آزمائش بہت بڑی تھی. دیکھیں اللہ کہہ رہے ہیں اتنی بڑی آزمائش تو اس زمین کے تخت پر کسی کی نہیں آئی کہ بیٹے کی گردن پہ چھری چلانی پڑے. وَفَدَيْنَاهُ بِذِبْحٍ عَظِيمٍ، پھر ہم نے اس کو فدیے میں دے دی ایک عظیم قربانی. وہاں جنت کا ایک دمبا لا دیا گیا، چھری چل گئی. ابراہیم تو اندر سے کٹ چکے تھے نا کہ ہائے آنکھیں کھولوں گا تو پتہ نہیں کیا حال ہوگا، لیکن دیکھا تو بیٹا پاس کھڑا مسکرا رہا اور اس کی جگہ ایک دھمبا سپا ہوا ہوا. یہ ہے وہ کذالک نجزی المحسنین. اللہ کو کیا لگے آپ کے بکرے اور چھترے سے جی، قربانیوں سے. آپ 1 لاکھ کا بکرا خریدیں یا 5 لاکھ کا، اور یہ بھی ایک سٹیٹس بن گیا 5 لاکھ کا بکرا خریدا، بھائی تو کیا ہوا، قربانی تو ایک ہی ہوئی نا. آپ 5 لاکھ کے 10 بکرے خریدیں تاکہ 10 غریبوں کے گھر میں کھانا جائے، لیکن یہ بھی ایک نام ہو گیا. وہ چیزیں جو خود کھانی بھی نہیں صرف شو آف کے لیے، 2 لاکھ کا گائے اور اتنے لاکھ کا اونٹ، یہ بھی ایک نام بن گیا. اللہ تعالیٰ کہتے ہیں یہ آزمائش بہت بڑی تھی، لیکن ہم نے ابراہیم کو اس آزمائش میں پورا اتارا. وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ، پھر اس کا ذکر خیر ہم نے بعد والوں میں چھوڑ دیا. آپ کو پتا ہے کہ آج 2014 ہے نا ہمارے آپ کے سامنے، اور اگر آپ اسلامک من دیکھ لیجئے تو 1435 چل رہا ہے. ابراہیم آپ کو پتا ہے کب کی شخصیت ہے؟ آج سے 4000 سال پہلے کی شخصیت ہے آلموسٹ. اور آج کیسا ان کا نام ہے؟ کسی سے پوچھیں، کرسچن سے پوچھیں، جیو سے پوچھیں اور مسلم سے پوچھیں، سب ابراہیم کو مانتے ہیں. مشرکین مکہ بھی ابراہیم کو مانتے تھے. یہ ہے ذکر خیر، اچھی ریپوٹیشن چھوڑ گئے. سلام علی ابراہیم، ابراہیم پہ سلامتیاں ہوں. کذالک نجزی المحسنین، ہم ایسے ہی محسنوں کو بدلے دیتے ہیں. انہ من عبادنا المؤمنین، ایسے لگتا ہے تسلی نہیں ہو رہی، کہیں مومنین، کہیں محسنین، کہیں اللہ سبحانہ تعالیٰ ان کے اسلام کی باتیں کرتے ہیں. وجہ کیا کہ ان کی زندگی اطاعت والی تھی. اور صرف ایک ہی بیٹا نہیں ملا، آپ کو پتا ابراہیم کو اللہ تعالیٰ نے ایک اور بیٹا بھی دے دیا. یہ ایک بیٹا قربان کر رہے تھے، اللہ فرماتے ہیں وَبَشَّرْنَاهُ بِإِسْحَاقَ نَبِيًّا، وَبَشَّرْنَاهُ بِإِسْحَاقَ نَبِيًّا مِنَ الصَّالِحِينَ، ہم نے ان کو اسحاق نام کے ایک اور بیٹے کی خوشخبریاں بھی دیں جو نبیوں میں سے تھا. آپ ایک دیتے ہیں، اللہ آپ کو اس کے بدلے میں ایک اور دے دیتا ہے. تو اب آپ مجھے بتائیے کہ اس واقعے کو سننے کے بعد آپ نے قربانی کے بارے میں کیا سوچا؟ اب آخری باتیں جو میری خود سے اور آپ کی آپ سے ہوں گی. قربانی کرنے سے پہلے کیا تیاری کرنی ہے؟ اللہ کے سامنے خود کو قربان کریں. دیکھیں اسی ابراہیم کا تذکرہ جب ہم قرآن پاک کے بالکل پہلے پارے کے آخر میں سنتے ہیں نا، تو وہاں بھی یہ لفظ موجود ہے کہ کس طرح ابراہیم اور اسماعیل نے اللہ کا گھر بنایا اور ساتھ ہی کہہ دیا کہ ربنا تقبل منا انک انت السمیع العلیم، اے میرے رب تو قبول کر لے. اتنی بڑی سعادت ملی، اللہ کا گھر بنوایا، اللہ نے اس کو پاک رکھوانے کی باتیں کی اور ساتھ ہی کہہ دیا کہ اللہ یہ کر تو لیا لیکن تو قبول کر لینا. تو اصل بات قابلیت نہیں ہے، قبولیت ہے. اصل بات یہ کہ ہم کوئی بھی نیکی کر لیں گے تو پھر یہ سب کچھ کب پوری ہوگی؟ جب ہم اپنے آپ کو پیش کریں. تو ایک چھوٹا سا اسیسمنٹ کر لیجیے اپنا بھی. عموماً ہمارے پاس کیا کچھ ہوتا ہے؟ نمبر 1، وقت. لکھیے ذرا، اللہ تعالیٰ نے مجھے اور آپ کو 24 گھنٹے کا برابر وقت دیا، ایسی ہے نا. مومن، کافر، فاجر، امریکن، چائنیز اور جہاں کا بھی ہے 24 گھنٹے. راتیں لمبی ہیں تو دن چھوٹے ہیں، 24 آورس. پوچھیے اپنے آپ سے، کیا میں اپنا وقت اللہ کے لیے قربان کرتی ہوں؟ کیونکہ یہ سب بکرے چھترے کی قربانیاں بعد میں دیں گے، پہلے اپنی ذاتی قربانیاں شروع کریں گے. اور اگر ہم خاموش چلے گئے، آپ خود سے پوچھیے، 25, 30, 40, 50, 60, 70 سال جو بھی آپ کی عمر ہے، کیا اس پورے وقت کا میں نے زندگی کا صحیح استعمال کیا؟ اس وقت اگر موت کا فرشتہ ہے تو مجھ سے پوچھے، بتاؤ کیا کیا زندگی میں؟ میں نے خود اللہ کا دین سیکھا، اس کی مرضی جانی. اس وقت صرف میں نے آپ کے سامنے وہ چند آیتوں کا ترجمہ ہلکا سا واضح رکھ کیا ہے، لیکن قرآن کے لفظ بولتے ہیں، کہانیاں سنتے ہیں، ہم ادھر ادھر کی باتیں کرتے ہیں، لیکن ہم قرآن کے قریب نہیں جانا چاہتے کہ کہیں ہمیں روک نہ لے کسی چیز سے. کرنا چاہتے ہیں نا تو انشاءاللہ قربانی تو آپ کریں گے، آپ دو چار دن رہ گئے ہیں، وہ تو آپ نے کرنی ہے، آپ کا دل ہے. قربانی کے مسائل کیا ہیں؟ لوگ پوچھتے ہیں کون کرے، کس کی طرف ہو، کیسے ہو. اب اس سارے معاملے کے اندر آپ لوگوں کو مسائل کو جاننا ہے تو الحمدللہ ویب سائٹ پہ اس پہ لیکچرز ڈلے ہوئے ہیں، کتابیں موجود ہیں، بائر بک سٹال پہ قربانی کے مسائل بک ہے، وہ آج کل سامنے ہونی چاہیے ریسپشن پہ. اسی طرح سے جو بک ہے جس میں ہم عید کی نمازوں کے مسائل پڑھتے پڑھاتے ہیں، یعنی آڈیو سا شکل میں اور ویژول میں دونوں میں موجود ہیں، آپ اس کو فائدہ اٹھا سکتے ہیں. لیکن کل ابراہیم کا ذکر تو نسلوں تک باقی ہے، 4000 سال بعد بھی ہمارا ذکر کب تک رہے گا، اس کو سوچنے کی ضرورت ہے. اور جتنا زیادہ ہم آج فکر کریں گے اتنا ہمارا کل بہتر ہوگا. آئیے چھوٹی سی دعا کرتے ہیں. یا ربی لک الحمد کما ینبغی لجلال وجھک وعظیم سلطانک، ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین. یا حی یا قیوم برحمتک نستغیث، اللہم استر عوراتنا وآمر رواتنا، اللہم الہمنی رشدی وعزنی من شر نفسی، رب ارحمہما کما ربیانی صغیرا، ربنا ہب لنا من ازواجنا وذریاتنا قرۃ اعین واجعلنا للمتقین اماما. یا اللہ یا رحمان یا رحیم یا مالک یا قدوس، ہم تجھے تیرے پیارے ناموں کے ساتھ پکارتے ہیں، ہمارے اٹھے ہوئے ہاتھوں کی لاج رکھ لے. یا اللہ ہماری چھوٹی بڑی خطائیں، گناہ اپنی رحمت سے معاف فرما. یا اللہ ہمارے وہ تمام گناہ، ہمارے وہ تمام کام جو ہماری نیکیوں کی قبولیت کے راستے میں رکاوٹ بن جائیں، یا اللہ تم کو اپنی رحمت سے معاف کر دے. یا اللہ اس آنے والے دنوں میں، آج کل اور آنے والے دنوں میں ہم جو بھی نیکیاں کریں، یا اللہ اس کو قبول فرما. یا اللہ ہماری قربانیاں ہمارے منہ پر نہ لگ جائیں. یا اللہ ہمیں اپنی زندگی سے چن چن کر ہر اس نافرمانی کو نکالنے والا بنا جو ہمارے اعمال کی قبولیت کے راستے میں رکاوٹ بن جائے. یا اللہ ہماری ان سب بہنوں اور ان تمام ساتھیوں اور بچیوں کے دلوں میں جو خواہش ہے اپنی رحمت سے پوری فرما. جو بیمار ہیں ان کو صحت اور عافیت عطا فرما. جو ذہنی پریشان ہے یا اللہ ان کی پریشانیاں دور کر دے. یا اللہ اس کا علاج اس قرآن میں ہے، اس کتاب پہ عمل میں ہے، یا اللہ ہمیں اس پہ عمل کی توفیق دے. یا اللہ جس نے جہاں کبھی دعاؤں کے لیے کہا ان کی دعائیں قبول فرما. یا اللہ جو نہیں آ سکے مجبوریوں میں ہیں، یا اللہ ان کی بھی مجبوریاں دور فرما. یا اللہ ہمارے بچوں کی حفاظت فرما. یا اللہ ہماری آنے والی نسلوں کی حفاظت فرما. یا اللہ ہمیں ان ملکوں میں دین کے داعی بنا کر رہنے والا بنا. یا اللہ ہمیں چلتے پھرتے قرآن بنا. یا اللہ ہمارے قول اور فعل اور عمل سے لوگوں کو اسلام کی محبت دلے. یا اللہ جو بھی جس طرح سے بھی اس میں اپنا حصہ ڈال رہے ہیں، یا اللہ قبول فرما. یا اللہ اسکول پہ اپنی رحمت فرما، قیامت تک قائم رکھنا. یا اللہ ہمیں اس نعمت کی بہترین قدر افزائی کی توفیق دے. یا اللہ تو نے ہمیں اس کام کے لیے چنا جس کے لیے تو نے نبیوں کو چنا تھا. یا اللہ ہم سے بھی اسی طرح کا کام لے کہ جو تیرے لائق ہے. اور یا اللہ ہماری کمی بیشیوں کو دور فرما. یا اللہ ہماری سستیوں کو اور ہماری گھبراہٹوں کو امن دے دے. یا اللہ ہمارے ماں باپ پہ اپنی رحمت فرما، جو دنیا سے چلے گئے ان کی بخشش فرما. سب اہل ایمان کی بخشش فرما. یا اللہ جو دنیا میں ان کو صحت اور عافیت تیری رضا والی زندگی مل جائے. یا اللہ جہاں بھی تیرے دین کا لوگ کام کر رہے ہیں، اخلاص کے ساتھ ان کو قبول فرما. یا اللہ ہمیں احسن درجے پہ کام کرنے والا بنا دے. ہمارے شوہروں پہ اپنا رحم فرما، ہمارے بچوں پہ اپنا رحم فرما. یا اللہ ہمارے سسرال پہ اپنا رحم فرما. یا اللہ جو بچیاں بن بیاہی بیٹھی ہیں یا جو اپنے شوہروں کی طرف سے پریشان ہیں، یا اللہ ان کے گھروں کو بہترین طریقے سے امن والا بنا دے. اور یا اللہ جو بچے بچیاں بن جوڑ کے ہیں، یا اللہ ان کے بھی نیک جوڑ ملا دے. یا اللہ جس کی جو بھی طلب ہے وہ تجھ سے ہے، تجھ سے نہیں مانگیں گے تو کس سے مانگیں گے. یا اللہ تو ہمیں عطا فرما. یا اللہ ہمیں ابراہیم علیہ السلام والی سب مشن عطا فرما، آپ کے والے جذبے عطا فرما. یا اللہ ہمارے دل کو قلب سلیم بنا دے. یا اللہ ہمیں مسلم بنا دے. یا اللہ ہمیں محسن بنا دے. یا اللہ ہمیں تیرے مقابلے میں کسی سے نہ ڈرنے والا بنا دے. یا اللہ جو تیرے دین کی بہاریں وہ ہمیں لوٹنے والا بنا دے. اور یا اللہ ایک بار پھر سب ساتھیوں کے لیے دعا کروں گی، ہمارے ملکوں میں پہ اپنا رحم کر دے، امت مسلمہ پہ رحم فرما. یا اللہ آج ہم جانتے ہیں کہ یہ ساری سزا اس کتاب سے دوری کی ہے، یا اللہ ہمیں اس کتاب کے ساتھ جوڑ دے اور نبی صلی اللہ علیہ وسلم کے طریقے پہ چلنے والا بنا دے. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالی خیر خلقہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین. آمین. سمعنا جزاک اللہ خیر و حسن الجزا.